الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں، مرحبا کہتے ہیں۔ اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے، جو کچھ سیکھیں اس پر رب کائنات مجھے اور آپ کو عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے، ان اول الناس بی یوم القیامہ اکثرہم علیہ صلاۃ، قیامت کے دن میرے قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃ و سلام علیکا یا سیدی یا رسول اللہ۔ آج کے ہمارے مہمان مفتی جمیل صاحب ہیں، حضرت آپ کو خوش آمدید کہتے ہیں۔
جزاکم اللہ خیر۔
کیسے ہیں آپ؟ ٹھیک ٹھاک ہیں ماشاء
اللہ، الحمدللہ علی کل حال۔
سوال پہلا ہے اور ایس ایم ایس سے ہی ہم آغاز کرتے ہیں۔ بی سیاں ڈالی جاتی ہیں، کمیٹیاں ڈالی جاتی ہیں، اور اس میں بعض بی سیاں جو ہیں وہ بولی کی بی سیاں ہوتی ہیں کہ جس میں بولی لگا کر لوگوں کو دی جاتی ہیں۔ کچھ لوگ تو باقاعدہ جو ایک عام نارمل طریقۂ کار کہ جس میں وہ جس کی پرچی آئے اسی کے نام کا اس کی کمیٹی کھل گئی، پورے پورے پیسے اس کو مل جائیں گے، یا باہمی رضامندی سے پہلے سے ہی طے کر لیا پہلا دوسرا تیسرا چوتھا یہ نمبر طے ہیں اور وہ ان کو مل جاتے ہیں۔ لیکن کچھ ایسے کاروباری جگہوں پر بھی یہ عام طور پہ لوگ بی سی ڈالتے ہیں کہ جس میں بولی لگتی ہے اور وہ ایڈمن کو پیسے گویا کہ جاتے ہیں جو اس بی سی کا ایڈمن ہوتا ہے، تو جتنے پیسے جو کم کر دے گا تو اسی کو ہی مل جاتی ہے۔ اب 10 لاکھ کی بی سی ہے تو 9,80,000 ملے ہیں، کسی کو 9 لاکھ مل رہے ہیں، تو یوں کیا کہتے ہیں اب اس کی شریعت سے؟
بسم اللہ الرحمن الرحیم۔ یہ جو بولی والی بی سی ہے اس کے اندر یہ ہوتا ہے، یعنی جو عام خرید و فروخت سے الٹ ہوتا ہے یہاں پہ معاملہ۔ خرید و فروخت جو بولی والی ہے اس میں جو زیادہ قیمت دے گا اس کے ساتھ سودا کر لیا جاتا ہے
جی،
تو اس کو کہتے ہیں حل من مزید بے من یزید، یعنی جو زیادہ قیمت دے گا اس کے ساتھ سودا کیا جائے، تو یہ تو جائز ہے۔ ٹھیک
ٹھیک
ہے، ایک آدمی اپنی چیز بیچے کہ بھائی یہ آئٹم کی جو سب سے زیادہ قیمت دے گا میں اس کے ہاتھ پہ فروخت کروں گا،
صحیح۔
یہ جو آپ کا بولی والی بی سی، اس کے اندر معاملہ الٹ، کہ جیسے آپ نے کہا کہ 10 لاکھ روپے ٹوٹل اماؤنٹ ہوگی جو کمیٹی کھلنے پر یہ دی جاتی ہے، لیکن اب جو ممبران ہیں ان میں جو سب سے زیادہ کم رقم لینے پر ایگری ہوگا اس کو ترجیح دے دی جائے گی۔ اب کوئی کہتا ہے میں 9,80,000 آپ مجھے دے دیں، میں پورے 10 لاکھ بھروں گا، ٹھیک ہے، روٹین وائز جو بھی قیمت دی جاتی ہے پر مد، جو بھی انسٹالمنٹ بنے گی اس کے مطابق۔ تو اب کوئی کہتا ہے میں 9,50,000 روپے آپ مجھے دے دیں، میں یہ بی سی لے لیتا ہوں، تو میں 9,50,000 روپے لے کر 10 لاکھ پورے ادا کروں گا۔ اسی طرح کوئی جس زیادہ حاجت مند ہے اس نے اور نیچے لے آیا کہ میں 9,00,000 روپے میں اس بی سی کو لے رہا ہوں اور بھروں گا پورے 10,00,000 روپے۔ تو یہ جو صورت ہے یہ ایک قرض، چونکہ کمیٹی جو ہے یہ قرض ہے، اب جس کو 9,00,000 روپے مل رہے ہیں وہ مقروض بن رہا ہے،
ٹھیک۔
اب 9,00,000 روپے وصول کر کے، جو سب سے آخری یہی تھا جس نے سب سے زیادہ یعنی کمی کی، تو 9,00,000 روپے جتنے ڈیمانڈ کی کہ مجھے دے دیں میں 10,00,000 بھروں گا، تو اس کو 9,00,000 روپے ملے قرضہ۔ قرضہ ملنے کے بعد اب یہ جو ہر مہینے مثال کے طور پہ 25,000 روپے اس قسط جمع کرانی ہے یا 50,000 روپے قسط جمع کرانی ہے، تو اس طرح یہ شیڈول کے مطابق دے گا پورے 10,00,000 روپے، دے گا پورے 10,00,000 روپے، لیکن اس کو رقم جو ملی ہے وہ 9,00,000 روپے ملی ہے، تو قرض دینے والے کو، قرض دینے والے کو یہ فائدہ حاصل ہو رہا ہے کہ اس نے 9,00,000 روپے دیے اور 10,00,000 روپے وصول کیے، 1,00,000 روپے کا پروفٹ حاصل ہوا۔ تو یہ ہے قرض پر نفع مقرر کرنا، اور قرض پہ نفع طے کر کے مقرر کر کے پھر قرض کی ادائیگی کرنا، یہ سودی قرض ہوا، اور جو जो कर्ज वाली अमाउंट है वो तो वापसी दी जाएगी, लेकिन कर्ज के ऊपर जो मजीद रकम है ये सूद है, रिबा है, और सूद हराम काम है। लिहाजा बोली लगाकर कम से कम जो कमेटी कम से कम रकम में हासिल करेगा और फिर रकम पूरी ज़्यादा अदा करेगा तो ये सूदी कर्ज वाली सूरत बनेगी। और ये इस तरह बोली लगा के कर्ज लेना और उस पर मज़ीद ज़्यादा रकम वसूल करना ये नाजायज़ होगा। ऐसी बीसियाँ डालना, चलाना, ऐसी कमेटियों के मेंबर बनना ये भी जायज़ नहीं है।
ठीक है, और नॉर्मल जो आम तौर पे बीसियाँ होती हैं उसमें कोई हर्ज नहीं?
उसमें हर्ज नहीं है क्योंकि वो एक नॉर्मल एक कर्ज है।
ठीक है,
जिसकी कमेटी खुली, जैसे 10 लाख रुपए की कमेटी खुली, 10 लाख रुपए उसको दे दिए जाएंगे। हाँ, ये होता है कि जिसकी बीसी खुलती है आमतौर पर, अब उससे कहा जाता है कि आपने इस महीने या तो आप जमा करा दें या जमा ना कराएं, बकाया लोगों की रकम आपको हम दे देते हैं। तो अमूमी तौर पर यही होता है, तो इसमें कोई हरज नहीं है।
यानी उसमें कमी बेशी ये वाली नहीं है?
उसमें कमी बेशी नहीं है, जितना कर्जा लिया उतना उसको एडमिन को जमा करवाना होता है।
ठीक है जी, सवाल।
अगर किसी शख्स को नमाज में इतनी देर तक खांसी आती रहती है कि 3 बार सुबहान अल्लाह कहने की मिकदार वक्त गुजर जाता है, तो अब आया कि सईदा साहब वो करेगा या नहीं करेगा, इस बारे में रहनुमाई अता फरमा दीजिए।
जी, खांसी का अर्जा हुआ तो
ये जो इस तरह के अवारिस जो तबीयी तौर पे अवारिस लाहिक होते हैं, जैसे जिसमें देख इन्होंने खांसी का जिक्र किया, तो बाज़ औक़ात हिचकी बहुत ज़्यादा बन जाती है। तो इस तरह की सूरत जिसके अंदर आदमी क़िराअत करने से रुक गया, बाज़ लोगों को जमा ही आती है और जमा ही होना ही चाहिए कि उसको ज़ब्त करें, लेकिन वो अगर नींद का शदीद गलबे वाली कैफियत हो और उसमें जमा ही बहुत ज़्यादा अगर किसी को आ रही हो, तो उसका दौरानिया भी अगर लंबा हुआ, यानी ऐसी तबीयी अवारिस जिसके रोकने पे आदमी
कादिर
नहीं है, तो ऐसे तबीयी अवारिस की वजह से अगर क़िराअत में ताखिर हो गई, 3 सुबहानअल्लाह कहने की मिकदार ये नहीं पढ़ पा रहा और इसी अवारिस के अंदर ये वक्त गुजर गया, तो इससे सजदा सहव लाजिम नहीं होता। आला हज़रत रहमतुल्लाह ताला अलैह ने फतावा रज़विया में इस तरह के खांसी के हवाले से कोई गला ख़राब हो गया, कोई चीज़ गले में अटक गई और वो निकालने की कोशिश कर रहा है ताकि ये सही तरह पढ़ा जाए और नहीं पढ़ पा रहा, और इस दौरान वो 3 सुबहानअल्लाह कहने की मिकदार वक्फ़ा गुजर जाता है, तो सजदा सहव लाजिम नहीं होगा। नमाज बग़ैर सजदा सहव किए ये अदा कर सकते।
ठीक है, और ये आवारिजात हैं, और
ये तभी ऐसे आवारिजात हैं जिससे मतलब आदमी बच नहीं सकता, रुक नहीं सकता, ये इख्तियार से नहीं कर रहा।
अब अगर यानी बाद का तो ये आदत भी बना लेते हैं या बनती है कि खांसी करनी है तो वो बड़ी ज़ोरदार खांसी करनी है पूरी घर जो मस्जिद के अंदर ना। अच्छा, फिर ये आप गौर कीजिएगा, जैसे सजदे से उठेंगे दूसरी रकत, ये इसी तरह चौथी रकत के लिए, तो पूरे क्याम में आपको आवाज़ें आती रहेंगी।
इसमें एक तो मौसम का फ़र्क तो पड़ेगा कि नॉर्मल हमारे जिस्म में जब एकदम ठंडक का असर अचानक जिसको हम कहें पड़ता है, तो उसमें सीना जाम होने की शिकायतें, ये लोगों के यानी बलगम पैदा होने की शिकायतें पैदा हो जाती हैं, तो ये मौसम के असरात हैं। अच्छा, फिर इसके असरात में एक तो सब या उनमें से अक्सर ऐसे होता है, फिर पंखे नहीं चल रहे तो यूं भी शोर एक
महसूस
का वो नहीं है, तो सन्नाटा खामोशी। अब इसमें एक आदमी की भी खांसी जो ना वो महसूस होगी
और दूसरे को भी महसूस ही होती कि उसको भी लग रहा होता खांसी करूं
जी।
तो ये मेरा सवाल असल बेसिक कि नमाज पढ़ रहे हैं तो एक तो वाकई आर्जा हुआ और एक ये जो अपनी आदत और फिर अपनी उस चीज़ को बुलंद आवाज़ करना, उसमें ज़्यादा नॉर्मल भी खांसी या गले की खराश ये वो मामलात को क्लियर किया जा सकता है। आपको पढ़ने की आदत है, बल्कि ज़्यादा तो इमाम पढ़ते हैं, इमाम को उतनी नहीं हो रही। अगर इमाम को जिस दिन उतनी खांसी होगी शायद उसको फारिग कर देंगे कि यार इसकी तो माइक और पूरी मस्जिद के अंदर जो आवाज़ है, तो इतनी अगर इस खांसी अगर आई इमाम को तो क्या कहेंगे लोग। तो इसमें बिला वजह के ऊपर कुछ मैं तो
इसमें यही है कि खांसी जो एक तबीयी आर्जा है जिससे शोर पैदा होता है, छींक एक तबीयी आर्जा है जिससे एक शोर पैदा होता है, तो कोशिश ये की जाए कि इस तरह के जो मामलात हैं मस्जिद के अंदर हों तो और ज़्यादा एहतियात करें कि शोर ना हो, और अगर हम नमाज़ पढ़ रहे हैं तो उसमें भी एक एहतियाती पहलू है कि आवाज़ पैदा ना हो। कोशिश करें कि कम से कम आवाज़, यानी खांसी को रोक नहीं पाएंगे लेकिन जितना साउंड आवाज़ कम कर सकते हैं उतना करें। छींकने का भी मामला है कि छींकने में बाज़ वक़्त बाद आदमी बिल्कुल बेहतियात हो जाता है, वो और ज़ोरदार तरीके से छींक लेता है, लेकिन कभी ऐसा होता है कि अगर हम चाहें तो अपनी आवाज़ को ज़ब्त कर सकते हैं। हाथ रख के थोड़ा सा चेहरे के करीब हाथ करके आवाज़ को थोड़ा धीमा, थोड़ा सा सर को झुका के, इससे क्या होता है थोड़ा सा जो कंट्रोल में आ जाती है चीज़।
बिल्कुल ठीक।
एक ये है कि आप कंट्रोल ही नहीं कर रहे हैं, अब बगैर किसी जब्त के आप बस छींके जा रहे हैं, खांसे जा रहे हैं, तो एक तो ये वैसे भी मजलिस के आदाब के खिलाफ है कि अगर भरी महफिल में, मजलिस में या किसी ऑफिस में सेठ साहब के सामने अगर हम कोई दरख्वास्त लेके गए हैं, इसी दौरान हमें खांसी आ रही है, तो हम वो अंदाज खांसी का नहीं होगा, बल्कि जब्त करेंगे, कोशिश करेंगे इसी में खांसी हमारी
कंट्रोल
में हो जाए। आवाज़ बेच रही है तो गले को मुतबादिल तरीके से हम सेट करने की कोशिश करेंगे, बहुत ज़्यादा तेज़ आवाज़ में हम नहीं खांसेंगे। क्यों? क्योंकि हम मजलिस के आदाब, मैनर्स वगैरह को सामने रखे हुए, तो अल्लाह तबारक व तआला का जो दरबार है वो ज़्यादा इस बात का लायक है कि हम वहाँ इन आदाब का ख्याल ज़्यादा रखें,
ज़्यादा करें।
तो जिसको वाकईतन आर्ज़ा है खांसी का,
ठीक है,
छींक का, उसका मामला अलग है कि वो भी कोशिश करे कि जब्त करें, लेकिन जिसको हाजत ही नहीं है, पीला ज़रूरत वो खांस रहा है, तो अल्लाह तबारक व तआला के दरबार के आदाब का उसने ख्याल नहीं किया। हत्तल इम्कान बर्दाश्त करने की कोशिश करें। बहुत सारी चीज़ें ऐसी होती हैं जिसको हम बर्दाश्त कर सकते हैं, मिसाल के तौर पर खुजली हो रही है तो खुजली फौरन हुई, फौरन हमने मचा ली, अगर जब्त कर सकते हैं तो जब्त करें। अब जब्त का पैमाना लबरेज हो रहा है तो फिर ज़रूरतन हाथ का इस्तेमाल किया जाए। नमाज के अंदर हरकात, सकनात, इन चीज़ों से हमें इज्तनाब करना चाहिए। जो नमाज की कैफियत हैं, जैसे हाथ बांधने की कैफियत है तो हाथ सही तरीके से नमाज में जो कैफियत उस तरह बांधें, हाथ अत्तहियात में जहाँ रखने हैं वहाँ रखें, बिला ज़रूरत कोई जिस्म के अंदर हरकत नहीं होनी चाहिए।
ठीक है, माशाल्लाह बहुत तफसील से आपने जवाब इरशाद फरमाया। बाज़ सूरतें तो जमील साहब बाहर शरीयत में जो वो भी लिखी हुई हैं कि जिनमें खांसने की वजह से नमाज के फसाद वाली, जो हरूफ का पैदा होना या इस तरह, तो इनमें भी और ज़्यादा एहतियात की हाजत और ज़रूरत है। जी मजीद सवाल।
मुफ्ती साहब से सवाल ये है कि जो कज़ा नमाजें पढ़ने का तरीका है वो हर नमाज के साथ पिछली एक नमाज पढ़ी जाएगी या एक ही मरतबा बना इशा के बाद खड़ा हो या सारी नमाजें जो पांच बकाए हैं वो पढ़ ले?
ठीक है, मजीद सवाल।
मोहम्मद आरफ अतारी बागड़िया कोहना से अर्ज कर रहा हूँ। मैं मरीज हूँ तो कुर्सी पर बैठ के मैं नमाज पढ़ता हूँ, तो मुफ्ती साहब इरशाद फरमा दें कि कुर्सी पर बैठ के कैसे नमाज पढ़नी है? जज़ाक अल्लाह खैरा।
जी, कज़ा नमाजें एक साथ ही पढ़ने या हर नमाज के साथ एक एक पढ़ने?
कज़ा नमाज के साथ आवाम में जो मशहूर है ना कि जोहर की नमाज आपकी कज़ा हुई है तो उसको जोहर में पढ़ेंगे, असर की कज़ा हुई तो असर में पढ़ेंगे, ऐसा नहीं है। जब किसी नमाज का वक्त गुजर गया, ठीक है, और बहुत सारी नमाजें पिछले अरसे की आदमी के ज़िम्मे बाकी हैं, तो अब उसके ऊपर तरतीब का ख्याल रखना ज़रूरी नहीं है। अब वो चाहे तो यूं कर सकता है कि पूरी काउंटिंग करें कि जब से मैं बालिग हुआ अब तक, बाज़ों का बंदा कुछ अरसे नमाज़ पढ़ता है फिर छोड़ देता है, या कुछ नमाज़ें पढ़ता है दिन भर में कुछ नहीं पढ़ता, तो जो नमाज़ें नहीं पढ़ी उनका गौर करें, अंदाज़ा करें, और अंदाज़ा करने के बाद उनको अदा करना शुरू करें। अब उसका एक तरीका ये हो सकता है कि पहले सारी फजर पढ़ लें, चाहे जोहर पहले पढ़ लें, चाहे फजर जोहर असर, यूं वितर तक, ये रोज़ाना छः नमाज़ें बनेंगी, पांच नमाज़ें फ़र्ज और छठी नमाज वितर के तीन रखा दें, तो ये कोशिश करें जल्दी जल्दी कज़ाए उम्री अदा हो जाए। अब ये भी एक रूटीन किसी हद तक बेहतर है कि रोज़ाना की बुनियाद पे आप एक एक दिन की नमाज अदा कर रहे हैं, लेकिन इस तरह तो अगर 10 साल की नमाज़ें बाकी हैं तो इस तरह तो 10 साल लगेंगे उसको अदा होने में। तो कोशिश करें कि रोज़ाना अगर एक घंटा निकल आता है तो जिसमें आप दो तीन दिन की नमाज़ों को अदा कर सकते हैं, यूँ करें। छुट्टी वाला दिन होता है, छुट्टी वाले दिन में दो तीन घंटे निकाल लें तो जैसे रात में टाइम निकाल लिया और रात जल्दी उठ गए, 2 बजे उठ गए, तहज्जुद भी पढ़ सकते हैं, फजर तक आपके पास टाइम है जैसे आजकल। अब उसके बाद इतवार छुट्टी का दिन है तो इतवार आप फजर की नमाज पढ़ने के बाद आराम कर लें, तो एक लंबा टाइम आराम करने के लिए मिल सकता है। तो इस तरह वक्त निकालें ताकि जो कज़ाए उम्री है वो जल्द अज जल्द अदा हो जाए। तो ये कुछ ज़रूरी नहीं है कि फजर में फजर पढ़नी है, जोहर में जोहर की कज़ा करनी है। आप चाहें तो इशा की नमाज के बाद 1 घंटा 2 घंटे 3 घंटे जिस कदर ज़्यादा हों नमाजों की कज़ा, उतना आपके लिए बेहतर है कि आप जल्द अज जल्द कज़ाए उम्री के इस अहम कर्ज को अदा करने में कामयाब हो जाएंगे।
ठीक है, यानी ये कुछ ज़रूरी नहीं कि उसी नमाज के साथ।
जी जी, ये ज़रूरी नहीं।
ठीक है, कज़ा नमाजें हैं और इसमें 5 जो नमाजें हैं फ़र्ज़ हैं और उनके फ़राइज़ और 6 वितर, यानी ईशा की नमाज जब पढ़ेंगे तो 7 वितर की नमाज भी। तो यूँ ये दिन भर के अंदर बाद लोग ये भी पूछ रहे होते हैं कि सुन्नतें वगैरह भी, जिसकी इतनी कज़ा उम्र है तो उसको क्या करना है। तो सुन्नत वगैरह की कज़ा नहीं होती, बल्कि आपको उसी तरह ही 2 फ़र्ज़ हैं फजर के, तो 2 फ़र्ज़ फजर के कज़ा करने, 4 आपने जोहर के, 4 असर के, 3 मगरिब के, 4 इशा और 3 इसके वितर, यूँ कज़ा उम्री की जाती है। जी,
मैं ये पूछ रहा हूँ कि फजर की जो सुनते हैं अगर नमाज कज़ा हो जाए तो क्या वो पढ़ी जाएंगी कि नहीं पढ़ी जाएंगी?
सही, उसी दिन की फजर की अगर रहती।
अगर किसी ने आज किसी की आँख नहीं खोली और फजर का वक्त गुजर गया और फजर के वक्त गुजरने के बाद अगर किसी की आँख खुलती है तो ज़हवे कुबरा से पहले पहले बेहतर है कि सुन्नत फजर भी अदा कर ले, फिर फर्ज अदा करें। और कभी ऐसा होता है कि हम जमात के लिए लेट पहुँचे और इमाम साहब आखिरी रकत में हैं और हम अगर सुन्नत पढ़ेंगे तो जमात फोत हो जाएगी, तो ऐसी सूरत में भी जमात में शामिल हो जाएँ। ठीक है, और जो सुन्नतें रह गई हैं इन्हें सूरज तुलू होने के बाद जब 20 मिनट जो मकरूह वक्त है वो दौरानिया गुजर जाए, मकरूह वक्त ख़त्म हो जाए, तो अब उन सुन्नतों को अदा करना चाहें तो अदा कर सकते हैं, बेहतर है। लेकिन अगर कोई अदा नहीं करता सुन्नतें तो गुनाहगार नहीं होगा। कोशिश यही करनी चाहिए कि हमें सुन्नत फजर फ़र्ज़ों से पहले ही अदा करने का मौका मिल जाए, या लेट हुए तो जमात के दौरान हम अदा कर सकते हैं तो पहले सुन्नत अदा कर लें फिर जमात में शामिल हो जाएँ।
ठीक है, जबकि जमात मिल जाए, ये
जमात मिलने का इम्कान है तो ही हम सुन्नत शुरू करें, और अगर जमात निकल जाएगी हमारे सुन्नत पूरी पढ़ने से पहले पहले तो फिर जमात को अहमियत दें और जमात में शामिल हो जाएं और सुन्नत मकरूह वक्त ख़त्म होने के बाद पढ़ेंगे।
और अगर रकत जाएगी, यानी ये पता है कि जमात नहीं जाएगी लेकिन पहली रकत तो चली जाएगी या दूसरी भी चली जाए लेकिन जमात का गालिब गुमान है कि मिल जाएगी,
तो इस सूरत में जो फजर की नमाज का ख़ास हुक्म है ये फिर सुन्नत फजर पढ़ लें, सुन्नत फजर पढ़ेगा फिर जमात में शामिल होगा, चाहे अत्तहियात में शामिल हो। इसके अलावा जो फजर की नमाज के अलावा दीगर नमाजें हैं उनके अंदर अगर पहली रकत के रुकू फोत होने का ख़तरा है तो फिर सुन्नतें इस टाइम ना पढ़ें कि जिसमें जोहर की इमाम साहब रुकू में चले जाएंगे और रुकू में हम शामिल नहीं हो पाएंगे पहली रकत के, तो अगर इतना ड्यूरेशन है कम तो फिर अभी सुन्नतें ना पढ़ें। इस दौरान आप जिक्र अज़कार करते रहें, इस दौरान आप पहली सफ में जाके बैठ जाएं, इंतज़ार करें, तो जो नमाज का इंतज़ार में बैठा होता है वो भी नमाज के हुक्म में है।
तो आपको इंशाल्लाह नमाज के सवाब मिलेगा। ठीक है, कुछ मस्जिद भी हैं लेकिन एक सवाल हमारा कुर्सी पर जो भाई पूछ रहे थे नमाज पढ़ते हैं तो क्या कहते हैं?
अगर कोई कुर्सी पर नमाज पढ़ता है तो और उसको कुर्सी पर नमाज पढ़ने की इजाज़त शरीय एतबार से हासिल हो गई है तब भी बेहतर यह है कि जमात के दौरान अगर ये कुर्सी पे नमाज पढ़ेगा तो इसको चाहिए कि कोने में अपनी कुर्सी लगा के फिर जमात में शामिल हो, क्योंकि बाज़ औक़ात ये होता है कि ये कुर्सी लेके भी बाज़ नमाजी सफ के दरमियान में आ जाते हैं जिनकी वजह से फिर जो रुकू सुजूद करने वाले हैं पूरे एक सफ का एक निज़ाम थोड़ा सा डिस्टर्ब सा हो जाता है। बाज़ औक़ात कुर्सी पे नमाज पढ़ने वाले खड़े होके नमाज पढ़ो, कुर्सी खाली है वो कुर्सी से आगे खड़े हुए होते हैं
और तो पूरी सब पीछे खड़ी,
पूरी सब अपनी जो सफ का एक लाइन है उसमें खड़ी है लेकिन ये कुर्सी का 1.5 फीट का जो फासला आगे है उससे आगे खड़े होते हैं। जब रुकू का मरहला आता है तो रुकू कर लेते हैं, सजदे का मरहला आता है फिर बैठते हैं। तो ये एक ज़ाहिरी तौर पे देखा जाए तो ये सफ मुनक़ते होती हुई नजर आती है, तो इसलिए ऐसा अंदाज ना हो। तो अगर कुर्सी के बजाय ज़मीन पर बैठ के नमाज पढ़ने की पोजिशन बनती है तो ये सबसे अच्छी सूरत है। कुर्सी ही ज़रूरी नहीं है, जब कुर्सियाँ رائج نہیں ہوئی تھی مساجد میں، تب بھی لوگ اگر بیٹھ کے نماز پڑھتے تھے تو باقاعدہ نارمل بیٹھتے
زمین پہ عام طور پہ،
تو اگر زمین پہ بیٹھ کے نماز پڑھنے کی صورت ممکن ہے تو وہ اختیار کریں اگر بیٹھ کے نماز پڑھنے کی گنجائش بنے۔ کرسی ایک صورت ہے، جن کے لیے بیٹھ کر نماز پڑھنا زمین پر مشکل ہو رہا ہے تو وہ بھلے کرسی استعمال کر لیں، لیکن بہتر صورت وہی ہے زمین پر بیٹھ کے نماز پڑھنے والی۔
یعنی مختلف آزار ہو سکتے ہیں، بعض کو کھڑے ہونے کا پرابلم ہے تو اس کو کہیں گے بیٹھ کے پڑھ لو، اب وہ بیٹھنے میں زمین پر بیٹھ کر یعنی، اور براہ راست سجدہ بھی کر لے زمین پر، اور اب کوئی ایسا شخص ہے جس کو زمین پر بیٹھنا یا زمین پر سجدہ کرنا ہی اس کے لیے سجدہ کرنے کا پرابلم ہے کہ وہ سجدہ کر ہی نہیں سکتا، اور کسی کو کمر کا پرابلم ہے، بعض کو ایسے گھٹنوں کے معاملات ہوتے ہیں، بیرون ملک کے سوالات چکے موصول ہوتے ہیں، تو آج ایک سوال تو پکچر نہیں میں میرے پاس تھی ورنہ میں دکھاتا، تو وہاں کسی مسجد کی پکچر بھیجی، کسی نے سوال پوچھا ہے، ایک تو ہوتا نا باقاعدہ کرسی، کرسی نہیں ہے لیکن وہ کرسی نوا چھوٹی سی کرسی بنائی کہ اتحیات میں بھی بیٹھنا ہے نا تو وہ لوگ اس پہ بیٹھتے ہیں، یعنی باقاعدہ اس کی وہ پکچر ہوتی نا تو سارا منظر سامنے ہوتا کہ وہ کیا یعنی سجدہ کر رہے ہیں پراپر، اور وہ کوئی ایسی حائل چیز نہیں ہے یعنی بس جیسے اتنی سی یہ آئی پیڈ ہے بس اتنی سی وہ جگہ، اور آپ یوں سمجھنے کہ اتنی اونچی بنی ہوئی ہے جیسے عام زمین پر ہی بیٹھ کر کوئی زمین پہ کام کیے جاتے ہیں جیسے،
تو
چھوٹا پٹری پٹرا کہہ رہے ہیں اس کو اسٹول ٹائپ کا نا، تو وہ یوں اتنا رہی، اور آدمی یوں پاؤں ہیں یہ پاؤں ہیں، یہ پوری نماز پڑھ رہے ہیں لیکن جب اتحیات میں آئے تو اس پہ بیٹھ گئے، اب یہ کیوں بنایا گیا اور باقاعدہ پراپر بنے ہوئے یہ کیوں بنا؟ کہ یہ اس لیے کہ وہ شاید ذہن بن گیا کہ آپ وہ پینٹ شرٹ ہیں تو پینٹ شرٹ والا اس کی جو کھچاؤ پیدا ہوتا ہے اور یہ معاملہ، تو اس وجہ سے وہاں پہ انہوں نے یہ یعنی سجدہ بھی زمین پہ کر رہے ہیں سب کچھ کر رہے ہیں لیکن اتحیات میں جو بیٹھنا ہے وہ تھوڑا سا یوں کر کے، ان کی جو تصویر بھی آ رہی تھی نا وہ یوں کر کے بیٹھ کے، تو اس طرح
یعنی جو سنت طریقہ ہے کہ
وہ نہیں
پاؤں بچھا کر
جی ہاں
بندہ اس پر بیٹھے
جی ہاں
وہ سیدھا پاؤں کھڑا کرے
جی ہاں،
تو یہ سنت میں حائل وہ پینٹ شرٹ آ گئی
پینٹ شرٹ یا جو بھی اس طرح کے، اچھا سب میں نے تصویر میں دیکھا تو سب میں ہر آدمی نہیں، اس کا مطلب وہ اسٹول ٹائپ کا بھی کوئی جو اپنے لیے وہ رکھ رہا ہے اور اس کے اوپر، اب یہ دیکھیں کہ نماز کے اندر یوں بیٹھے ہوئے اور بیچ میں ایک یوں بیٹھا ہوا ہے یا دیگر اس طرح، تو بہرحال یہ والا جو تھا تو اس میں چونکہ فرائض اس کے پورے ہو رہے تھے، سن وہ سجدہ بھی کر رہے ہیں یہ سب چیزیں کر رہی ہیں، لیکن بیٹھنے کی جو سنت ہے وہ سنت ترک ہو رہی تھی۔ کرسی کے بھی جو احکامات بیان کیے ہیں، ایک رسالہ ہے مکتبۃ المدینہ کا اور قبلہ استاد محترم مفتی فضیل صاحب ان کی تحریر ہے کرسی پر نماز پڑھنے کے احکام، تو یہ رسالہ حاصل کیجیے اور میں تو کہتا ہوں ہر آدمی کو یہ پڑھنا چاہیے، اور بیسک آپ کو عارضہ کیا ہے یہ آپ کسی مفتی صاحب سے آپ ڈسکس کر لیں کہ مجھے یہ عارضہ ہے، اگر اس کے مطابق آپ کو رخصت ہوگی بالکل آپ پڑھیے اور آپ کو اس کے طریقے کار بھی بتا دیے جائیں گے، اور اگر رخصت نہیں ہوگی تو پھر آپ اپنی اصلاح کر لیجئے اور اپنی نماز آپ ٹائم بھی دے رہے ہیں سب کچھ کر رہے ہیں، تو ایسا نہ ہوگا کہیں نمازیں ہی نہ ہو رہی ہوں، تو بہرحال ان کی خیال رکھیں۔ کچھ ویڈیو سوال لیتے ہیں،
میرا مفتی صاحب سے یہ سوال ہے کہ ہمارے یہاں شادی اور دیگر تقریبات پر کچھ نہ کچھ پیسے وغیرہ دیے جاتے ہیں، اور نیت یہ ہوتی ہے کہ ہمارے یہاں شادی پر کچھ زیادہ پیسے مل جائیں گے، کم پیسے دے کر زیادہ پیسے لینا اور بالکل نہ دینے کی صورت میں ناراضگی کا اظہار کرنا شرعاً جائز ہے؟ اس بارے میں کچھ رہنمائی کیجیے، جزاک اللہ خیرا۔
جی لفافے دیے جاتے ہیں اور ہر جگہ لفافے کا کلچر نہیں ہے، تو بلکہ پنجاب میں یا جہاں نیوتا سسٹم ہے باقاعدہ، تو یہ چھپ چھپا والے معاملہ نہیں ہے کہ لفافے میں دے کے چلے گئے، وہ جو کچھ ہے بھائی ادھر نکالو، وہ نوٹ بھی گن لیں گے، اصلی بھی ہیں نقلی ہیں کیا ہیں، اور ہاتھ کے ہاتھ لکھا جائے گا، تو باقاعدہ ان کے یہاں ایک بیٹھا ہوتا ہے آدمی، ایک نہیں کئی بیٹھے ہوتے ہیں مل کر، اور پورا ایک بینک کا نظام سمجھ لیں، کیشیئر بھی ہے،
تو وہ افراد ہوتے ہوں گے جو سب کو جانتے بھی ہوں گے،
جی ان کا پورا خاتہ بنا ہوا پورا ان کے پاس کہ ہم نے فلاں فلاں کو یہ دعوت بھی دی ہوئی ہے اور ہم نے اتنے دیے ہوئے اور آج ہم نے اتنے لینے
ریسیونگ،
بلکہ ایسے لوگ تو اپنی شادیوں سے پہلے اپنی ڈائری چیک کر لیتے ہیں کہ ہمیں کتنی ریسیونگ ہونی ہے، اور شادی کا خرچہ بالکل 5 لاکھ ہے 7 لاکھ خرچہ ہے، تو وہ بڑے مطمئن ہو جاتے ہیں، یہ نہیں ہوتا کہ ہمارا 6 لاکھ تو یہ ہے، تو وہ سب چیزیں تو وہ شادی میں پھر اس میں، بہرحال مختلف جگہوں کے مختلف کلچر ہیں، لیکن بھائی نے جو سوال پوچھا ہے نہ دینے کی صورت میں ناراض ہوتے ہیں، کم دے کر زیادہ مانگتے ہیں، اس کی کیا صورتیں؟
نیوتا کی جو صورت ہے جہاں پہ یہ نیوتا سسٹم چل رہا ہے تو عمومی طور پہ اس کی حیثیت قرض والی ہوتی ہے، کہ جس میں ایک آدمی اگر اپنی بیٹی کی شادی کر رہا ہے تو اب اس کے پاس آ کر کوئی برادری کا ایک آدمی اگر مثال کے طور پہ 1500 روپے کا لفافہ اس کو دیتا ہے، تو وہ 1500 روپے لڑکی کے والد یا ان کا کوئی بھی نمائندہ وہ لکھ لے گا کہ فلاں صاحب نے 1500 روپے دیے ہیں۔ اب اس کا مطلب یہ ان برادریوں میں اگر یہ سسٹم چل رہا ہے کہ ہم بہن بیٹیوں کی شادی میں ایک آسانی، ٹھیک ہے، ایک دم ایک آدمی خرچہ کرے اتنی رقم کہاں سے لائے گا، تو یہ ہم نے 1500 دیا، اس نے 3000 دیا، اس نے 1000 دیا، تو یہ اس طرح اس نے شادی کے جو اخراجات ہوئے وہ نمٹا سکتا ہے، اگر جس سے قرض لیا تھا تو اس رقم سے وہ قرض ادا کر سکتا
ہے۔
تو اب یہ جو 1500 روپے کی انٹری ہو گئی، اس لینے والے کے ذہن میں یہ ہے کہ جب اس کے گھر میں کوئی تقریب ہوگی، اب مجھے 1500 روپے تو کم از کم لوٹانے، جو قرض ہے قرض واپسی دینا ہے۔ اچھا کبھی ایسا ہوتا ہے کہ بھائی ہم نے اس نے اگر 1500 دیے ہیں تو اب میں 2000 دے رہا ہوں، اب یہ 2000 دینے والا جب 2000 اس کی تقریب میں جا کر دے گا تو وہ اپنا رجسٹر کھولے گا دینے والا، اس میں لکھا ہوگا کہ میں نے فلاں کی شادی میں 1500 روپے دیے تھے اور ریسیونگ کتنی ہوئی اس کی طرف سے، تو آگے لکھا ہوگا ادا دیے گئے 1500، وصول پائے 2000، تو آگے بیلنس یا بقایا ادھار، اب مجھ پہ کتنا قرض، اب وہ اس کے کھاتے میں 500 روپے قرض چڑھ گیا۔ تو اب یہ جب اس کے گھر میں شادی ہوگی اگلی بیٹے کی بیٹی کی، تو اب جب برات میں وہ بھی آئے گا یا ولیمہ جو بھی ہے وہ آئے گا، تو اب اس کے ذمے 500 روپے چڑھے ہوئے تھے، اب وہ 1000 روپے دیتا ہے یا پھر 2000 دیتا ہے،
500 اپنے اتارے گا، 1500 2000،
اب یہ ہوگا کہ 500 روپے میں نے اتار دیے، اب 1500 روپے اور میں نے ان کو دے دیے،
ٹھیک ہے۔
تو اب بعض برادریوں میں یہ ایک دوسرے کو قرض دینا، قرض ادا کرنا، اگلے کو پھر قرضہ چڑھا دینا، یہ پھر قرض اتارتا ہے دوسرے پہ چڑھا دیتا ہے، تو یہ اگر سسٹم چل رہا ہے تو یہ قرض ہے اور قرض لینا دینا جائز ہے،
جائز ہے۔
لیکن قرض جو ہے وہ اس کو مقراض محبت بھی کہا جاتا ہے، محبت کی کینچی قرض اس سے بنا ہے۔ تو قرض لینے دینے سے بعض اوقات دو بھائیوں میں، دو دوستوں میں، دو کاروبار کرنے والوں میں یہ بعض اوقات یہ تصادم اور جھگڑے کی کیفیت ہو جاتی ہے، جیسے کہ سائل محترم کے سوال سے بھی کہ اگر اس نے کم دیا تو اب یہ جو جس نے 1500 روپے یا پہلے ادائیگی کی تھی، اب دوسرے نے دعوت میں آیا لیکن 500 روپے دے کے چلا گیا، تو اب یہ آئے گا میں نے اس کو 1500 روپے دیے تھے اور اس نے جب ہمارے ہاں تقریب اس نے 500 دیے ہیں، 1500 تو کم سے کم اس کو دینے چاہیے تھے، اب اس پہ جھگڑا چل رہا ہے۔ تو اس حوالے سے اگر یہ قرض والی کوئی رسم ہے، بہتر ہے کہ اس قرض والی رسم کو کنورٹ کر دیں ایک دوسرے کی خیر خواہی کے لیے، کہ اگر ہم کسی کو 1500 دے رہے ہیں تو ہم واپسی 1500 یا اتنی مالیت کا مطالبہ نہیں کریں گے، یہ ہماری طرف سے آپ کو گفٹ ہے، ٹھیک ہے۔ اب اگلا ہمیں ہماری شادی میں، ہماری تقریب میں اگر آ کر وہ 1200 دیتا ہے، 1000 دیتا ہے، 500 2000، تو وہ بھی نیت کرے میری طرف سے گفٹ ہے، تحفہ ہے، یہ کوئی قرض نہیں ہے،
قرض نہیں ہے۔
تو اس طرح اگر اس کو، اس لین دین کو اگر ہم گفٹ میں چینج کر لیں گے تو یہ ایک اچھی صورت، اور گفٹ کی کوئی قیمت نہیں ہوتی، ٹھیک ہے، یعنی کوئی قیمت متعین نہیں ہے کہ گفٹ اتنے والا ہونا چاہیے، جو حسب حال آدمی گفٹ دے خوش دلی کے ساتھ وہ والی صورت بنے۔ تو اب جہاں پر ناراضگی کا پہلو ہے تو وہ ناراضگی کا پہلو اگر قرض والی صورت میں ہے کہ ہم نے 1500 روپے دیے اور اس نے ابھی 500 روپے دیے ہیں، یا آیا اور کھا کے چلا گیا کچھ بھی نہیں دیا، تو اب اس صورت میں یہ جو 1500 روپے ایک قرض ذمے پہ چڑھا ہے، تو یہ قرض دینے والا اپنے قرض کا مطالبہ کرنے کا حق تو
رکھتا ہے،
لیکن ایسے موقع پہ جس نے قرض، جس کو رقم ملی شادی کے موقع پہ، تو اس کو چاہیے کہ اس طرح جھگڑوں سے بچے، اور جتنا قرض اس کے اوپر چڑھا ہوا ہے اگلے شخص کی تقریب میں کم از کم اتنی رقم تو واپسی دے دے، تاکہ قرض کے معاملے سے جان چھوٹے۔
اچھا ویسے اس طرح کے جو معاملات برادری کے طور پہ ہوتے ہیں نا، تو وہاں یہ نہیں ہے کہ 1500 دیا اور 500 دے کر یہ چلا جائے گا، اس کو بھی بتائیں، یعنی ایک پورا برادری سسٹم ہوتا ہے، پورا ایک نظام ہے، اور ہر ایک آدمی اپنی عزت اور یہ سب چیزوں کا تحفظ بھی چاہتا ہے اور کرنا بھی چاہیے، بلا وجہ کیوں اپنے آپ کو ذلت پہ پیش کرے۔ المختصر یہ ہوا کہ 1000 روپے اگر اس نے دیا ہوا تھا اور ہے نہیں ہوتا سسٹم، 1500 اس نے ریٹرن کیا، تو یہ سود نہیں ہے،
سود نہیں ہے،
یہ ایک نیا قرض ہو گیا شروع، 500 نیا قرض،
500 روپے کا نیا قرض
شروع ہو گیا اور پھر آگے۔ اچھا اب آ جاتے ہیں ہم کچھ ان شہروں میں، بالخصوص آپ کے ہم یہاں کراچی شہر کی بات کریں تو یہاں بھی بعض جگہوں پہ تو برادری سسٹم ہے، لیکن ایک اوور آل اگر ہم بات کریں تو جہاں ایک دوستانہ ہے یا ویسے ہی بلا لیا فلاں کو بلا لیا، تو اب جو لفافے میں یا کچھ بھی گفٹ دے دیا تو یہ کیا کس زمرے میں آتا؟
عمومی طور پہ جو ہمارے یہاں کا کلچر ہے تو اس میں یہ اس کو گفٹ ہی تصور کیا جاتا ہے. اب وہ حسب حیثیت آدمی پھر لفافے میں رقم ڈالتا ہے، بعض اوقات جس کی تقریب ہے اگر وہ کمزور لوگ ہیں تو ان کی مدد کی نیت سے آدمی زیادہ رقم بھی ڈال سکتا ہے 1000 تک، اور اگر نارمل ہیں تو 500 میں بھی کام چل سکتا ہے. اور بعض اوقات یہ ہوتا ہے کہ کوئی معظم دینی کو اگر بلایا جا رہا ہے دعوت میں تو اب ان کی طرف سے دعائیں ہی کہ یہ آئیں گے ہماری تقریب کو چار چاند لگ جائیں گے، بھلے لفافہ نہ دیں ان کا آنا ہی لفافے سے بھاری ہے. تو بعض اوقات کسی سے لفافے کا انتظار رہتا ہے،
آج جگہ نہیں ہے،
بعضوں کا لفافے کا انتظار نہیں ہوتا، بس ان کا آنا ہی سب کچھ ہوتا ہے.
ٹھیک،
تو اب یہ شخصیات کے اعتبار سے ہوتا ہے، لیکن ایک رسم ہے کہ کچھ نہ کچھ دینا چاہیے، خوشی کا موقع ہے، ہماری طرف سے بھی پارٹیسپیٹ ہو جائے.
صحیح،
اتنا کم سے کم لوگ اس بات کو سمجھتے ہیں کہ لڑکیوں کی شادی میں بالخصوص والد کو ایک ہمارے یہاں کا جب انداز ہو چکا ہے ایک بڑی رقم کے نیچے وہ آ جاتا ہے. تو ہمارے لفافے دینے سے اگر وہ بطور ایک گفٹ دے رہے ہیں، لفافہ دینے سے اس کا ایک بڑا قرضہ ادا ہو سکتا ہے، تو اس اچھی نیت سے اگر دیں گے تو انشاءاللہ ثواب بھی ملے گا.
ٹھیک،
اگر اپنی یہ ہے کہ اس کو دینا تاکہ ہمارے لفافے کو یاد رکھے اور ہمیں عزت دے، ایسی مضمون نیتیں نہ ہوں، للہیت کے لیے ہو اور کسی کی خیر خواہی کی نیت سے اگر ہم لفافے میں کچھ اپنی طاقت کے مطابق زیادہ دے دیں گے تو انشاءاللہ اجر و ثواب کی نیت اس میں کی جا سکتی ہے.
ماشاءاللہ. اور اس میں اگر کوئی کسی وجہ سے نہیں بھی دے پایا، جیسے انہوں نے کہا ابھی ناراضگی بھی اس کی طرف جاتی ہے، تو یہاں آپ نے ان کو تو سمجھا دیا کہ دیں یا کچھ بھی، لیکن سامنے والا کوئی کسی بھی مجبوری میں تھا یا کیا ہوا، تو وہ نیوتا سسٹم بھی نہیں ہے کہ بطور قرض اس پر کوئی معاملات تھے اس کے، تو اب ان کو ناراض نہیں ہونا چاہیے کیا؟
بالکل، جب آپ نے انوائٹ کیا ہے کہ آپ ہماری بیٹی
آنے کے لیے آئیں،
آپ بارات میں آئیں، آپ ولیمے میں بیٹے کے آئیں، تو اب آپ نے بلایا وہ آ گیا، تو اگر یہ کوئی نیوتا سسٹم نہیں تھا تو لفافہ دینا تو اس پہ لازم نہیں ہے. آپ کی تقریب میں شریک ہو جانا تو یہ بھی ایک آپ کی تقریب کو بہتر بنانے کی ایک صورت ہے.
دعوت قبول کر لی اس نے،
دعوت قبول کر لی ہے تو اس کا احسان مانا جائے.
ٹھیک،
اگر کوئی بھی نہ آئے تو آپ کی تقریب سنی رہ جائے گی. تو لوگ اگر آ رہے ہیں اور کچھ لفافہ دیے بغیر جا رہے ہیں تو اس پہ ناراض نہیں ہونا چاہیے، لیکن جو بڑی فیملی کو لا کے اور لفافہ 500 روپے والا دے رہے ہیں انہیں سوچنا چاہیے کہ
دونوں طرف
مطلب ایک دوسرے کی خیر خواہی ہونی چاہیے.
خیر خواہی ہونی چاہیے، اور تحاد و تحابو یہ ہمیں اصول حدیث پاک سے ہی ملا ہے کہ تم تحفہ دو اور دونوں طرف سے تبادلہ ہو، کہ اس سے تمہارے ماں بہن دونوں طرف وہ محبت بڑھے گی. تحفہ دینے سے آپس میں یہ محبت بنے گی، اور حسن سلوک بھی کرنا چاہیے. میں تو ان برادری والوں سے بھی کہوں گا جہاں نیوتا سسٹم ہے تو وہ بھی بالکل ایک لکیر کے فقیر نہ بنے کہ بھائی ہمارا 5000 لکھا ہوا ہے، انہوں نے دیا تھا ہم نے 5500 ہی دینا ہے، 6000 ہی دینا ہے. آپ کو اللہ نے نوازا ہے تو آپ خیر خواہی کرتے ہوئے کسی اپنے غریب رشتہ دار کے ساتھ، وہ چلو آپ کا جو بھی نظام ہے آپ الگ سے کوئی ان کی مدد کر دیں. یہ ایک جہاں ادلا بدلا جمیل صاحب ہوتا ہے نا، اس کی نوست کہیں یا نہ کہہ سکتے ہیں آپ جی کہ بھائی اس نے میرے ساتھ یوں کرنا ہے تو میں نے بھی ایسا کرنا ہے، اس نے نہیں کیا تو میں نے بھی نہیں کرنا. یہ جہاں ادلے بدلے کی سوچ آ جاتی ہے نا وہاں خیر خواہی چلے جاتی ہے. یعنی جہاں یہ لکھت پڑھت اس طرح کی ہے نا کہ بھائی 500 دیا ہے تو میں نے 700 دینا ہے، یہ دیا تو میں نے یوں دینا ہے، تو وہاں خیر خواہی والا جذبہ وہ عموماً مائنس ہو جاتا ہے، اور آدمی یہی سوچتا ہے کہ انہوں نے ہمیں کیا دیا تھا، انہوں نے کیا دیا تھا ہم نے اس کو کیا دینا ہے. تو ہر جگہ ادلا بدلا نہ ہو، کہیں آپ بدلے ہی دیتے رہیں، اللہ آپ کو عطا فرمائے گا اور آپ احسان کرتے رہیں، یا اللہ کی رضا کی نیت رکھیں انشاءاللہ اللہ آپ کو عطا فرماتا رہے گا. تو ہر جگہ بالکل ایک وہ لائن نہ کھینچیں کہ ہم نے اس سے آگے نہیں بڑھنا. اپنے بھائیوں کے ساتھ، خاندان والوں کے ساتھ اس طرح کے حسن سلوک بھی آپ ضرور کریں. اللہ پاک مجھے آپ کو ان باتوں پر عمل کی توفیق عطا فرمائے. پروگرام کا وقت اپنے اختتام کو پہنچا، آپ سے اجازت چاہتے ہیں. آمین بجائے نبی.
ہمارے علماء ہو کبھی درپیش جو کوئی مسئلہ پوچھ پچھلے حاضر ہوں ہم ان کی بارگاہ